الحمد لله، الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. وأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، ہم نماز سے متعلق دین کے ہدایات کا مطالعہ کر رہے ہیں. اب جس باب کا ہم مطالعہ کریں گے وہ نماز کی جماعت سے متعلق ہے. نماز کے بارے میں یہ بات تو معلوم معروف ہے کہ یہ تنہا بھی ادا کی جا سکتی ہے، لیکن انبیاء علیہ السلام کے دین میں یہ سنت ہمیشہ سے قائم رہی ہے کہ تزکیہ اجتماعیت کی غرض کے اس کو جماعت کے ساتھ اور ممکن ہو تو کسی معبد میں جا کر ادا کیا جائے. یعنی نماز بحیثیت ایک فرض کے جب آپ پڑھ لیتے ہیں، تنہا پڑھ لیتے ہیں، تو اس وقت بھی فرض کے طور پر ادائیگی کا عمل مکمل ہو جاتا ہے اور اللہ تعالیٰ کے مواخذے سے آدمی بچ جاتا ہے. لیکن انبیاء علیہ السلام نے اس کے بارے میں یہ قاعدہ قائم کیا ہے، یہ سنت قائم کی ہے کہ اس کو کسی مسلمانوں کی جماعت کے ساتھ مل کے ادا کیا جائے فرض نماز کو، اور اگر اس سے بھی زیادہ اللہ میاں سعادت دے تو آدمی کسی معبد میں جا کر اس کو ادا کرے، یعنی کسی مسجد میں، کسی عبادت گاہ میں جا کر ادا کرے. نبی صلی اللہ علیہ وسلم نے اسی مقصد سے یثرب پہنچ کر سب سے پہلے مسجد تعمیر کی. نبی صلی اللہ علیہ وسلم کی سیرت کا مطالعہ کریں تو معلوم ہوتا ہے کہ جیسے ہی آپ مدینہ میں گئے، اس سے پہلے تو مسلمان انفرادی طور پر بھی نماز پڑھتے تھے، کسی گھر میں مل کر بھی جماعت کرا لیتے تھے، مکے میں یہ صورتحال تھی. لیکن جیسے ہی آپ یثرب گئے تو آپ نے سب سے پہلا کام یہ کیا کہ وہاں ایک مسجد تعمیر کی. اور مسلمانوں کی ہر بستی اور ہر محلے میں تعمیر مساجد کی روایت اس کے ساتھ ہی قائم ہو گئی. یعنی اس کے بعد یہ ایک عام روایت بن گئی کہ اب مسلمان جہاں کوئی بستی بسائیں گے، جہاں کوئی محلہ قائم کریں گے، جہاں کوئی شہر آباد کریں گے تو وہ مسجد بھی بنائیں گے. یہ مسجدیں اب دنیا میں ہر جگہ دیکھی جا سکتی ہیں. ان کی تعمیر کے لیے دین میں کوئی خاص وضع متعین نہیں کی گئی، یعنی ایسا نہیں کیا گیا کہ یہ بتا دیا گیا ہو کہ جو مسجد بھی بنائی جائے اس کے چار ستون ہونے چاہیے، یا اس کی ایسی چھت ہونی چاہیے، یا اس کا ایسا گنبد ہونا چاہیے. کوئی وضع نہیں متعین کی گئی، بس یہ بتایا گیا کہ مسلمانوں کو چاہیے کہ وہ اپنے لیے کوئی معبد، کوئی عبادت کی جگہ ایسی بنا لیں جہاں مل کر نماز پڑھ سکیں. نبی صلی اللہ علیہ وسلم نے جو مسجد بنائی تھی، اس مسجد کی جتنی بھی تاریخ ہم کو معلوم ہے، ہر شخص اس بات سے واقف ہے کہ نہ اس میں کوئی گنبد تھا، نہ اس میں کوئی منار تھا، نہ اس میں کوئی محراب تھی. اس کی چھت کھجور کے تنوں سے پاٹی گئی تھی، اور بس ایک یوں سمجھ لیجیے کہ ایسے دیہاتی سا کوٹھا بنا لیا جاتا ہے، اس طرح کی صورت مسجد کی تھی، اور اس کا ایک سہن تھا، اس کے سوا کچھ بھی نہیں تھا. تو اس سے یہ بات بالکل واضح طور پر سمجھ لینی چاہیے کہ اس کی کوئی وضع نہیں متعین کی گئی. تاہم مسلمانوں نے بعض اختلافات کے ساتھ اسے کم و بیش متعین کر رکھا ہے. دنیا میں جب بھی کوئی مذہب تہذیب بنتا ہے تو اس کے ساتھ وضع قطع میں، لباس میں، اور ایسے ہی عمارات کی تعمیر میں بھی کچھ چیزیں خصوص کی حیثیت اختیار کر لیتی ہیں. تو اللہ تعالیٰ نے تو اپنے دین میں مسجد کی کوئی خاص وضع مقرر نہیں کی، یعنی یہ نہیں بتایا کہ ایسی ہونی چاہیے، لیکن مسلمانوں نے آہستہ آہستہ اس کی ایک وضع متعین کر لی. چنانچہ اب ہم جب مسجد بناتے ہیں تو کچھ چیزیں ایسے ہیں کہ جیسے لازم ہے کہ یہ تو مسجد میں ہوں گی، یہ مسلمانوں کی متعین کردہ وضع ہے. لہٰذا ظاہر ہے کہ اس مسلمانوں کی متعین کردہ وضع میں کوئی تبدیلی بھی اگر تمدن کے لحاظ سے ہو جاتی ہے تو یہ کوئی دین کے خلاف نہیں ہے، آپ اس میں تغیرات کر سکتے ہیں. اب بھی تھوڑا تھوڑا فرق ہے بعض جگہوں پہ، مثلا ترکی میں آپ کو ذرا اور وضع کی مسجدیں ملیں گی، مراکش وغیرہ میں اور وضع کی مسجدیں ملیں گی، اور یہاں ہمارے ہم بر صغیر میں ان کی وضع کچھ تھوڑی سی مختلف ہے. کچھ اقدار مشترکہ ہیں، کچھ باتیں ایسی ہیں کہ جو ہر جگہ آپ کو مل جائیں گی، اور یہ معلوم ہوتا ہے کہ مسلمانوں نے ان کو ملحوظ رکھا ہے اور ایک وضع متعین سی ہو گئی ہے اب مسجد کی، لیکن تھوڑا تھوڑا فرق اب بھی باقی. رسول اللہ صلی اللہ علیہ وسلم کے حین حیات جب آپ کی امامت میں نماز ادا کرنے کے لیے اذان دی جاتی تھی تو ان سب لوگوں کے لیے مسجد کی حاضری ضروری تھی جن تک اذان کی آواز پہنچ گئی. ظاہر بات ہے کہ میرے، آپ کے اور پیغمبر کے مابین زمین و آسمان کا فرق ہے. اللہ کے پیغمبر جب مدینے میں موجود تھے اور ان کی طرف سے اذان دلوائی جاتی تھی اور اس میں کہا جاتا تھا کہ حی علی الصلاح، حی علی الفلاح، اور یہ معلوم تھا کہ حضور امامت کرائیں گے، تو اس موقع کے اوپر سب لوگوں کے لیے ضروری تھا کہ وہ مسجد میں حاضر ہوں، آئیں اور نماز پڑھیں. پھر ایک مرحلہ وہ بھی آ گیا جب اللہ تعالیٰ کے قانون اتمام حجت کے مطابق مسلمانوں کی تطہیر کے موقع پر منافقین سے ان کو الگ کرنے کے لیے مختلف اقدامات کیے گئے. یہ میں اس سے پہلے بھی عرض کر چکا ہوں کہ جب اللہ کا رسول دنیا میں موجود ہوتا ہے تو اس کے اتمام حجت کے بعد، اس کی طرف سے حق کو واضح کر دینے کے بعد، پھر اللہ تعالیٰ اپنا فیصلہ سناتے ہیں، اور اس فیصلے سے پہلے مسلمانوں کو، منافقوں کو، منکروں کو الگ الگ کر دیتے ہیں. یہ عمل مدینہ کے زمانے میں آخری دو تین سالوں میں کیا گیا، سورہ توبہ میں اور بعض اور قرآن مجید کی صورتوں میں اس کی تفصیلات ملتی ہیں۔ یہ جب معاملہ ہوا تو اس میں اس حکم کے اندر اور سختی کر دی گئی۔ چنانچہ یہ بھی ہوا کہ ایک نابینا نے مسجد کی حاضری سے اجازت چاہی، رخصت چاہی، تو آپ نے رخصت دے دی، لیکن پھر پوچھا کہ اذان سنتے ہو؟ اس نے اس بات میں جواب دیا تو فرمایا پہنچنا ہوگا۔ یعنی ایک نوبت ایسی بھی آ گئی کہ معذوری کی بنیاد کے اوپر بھی یہ پابندی لگا دی کہ لوگ آئیں، کیونکہ یہ ضروری تھا اس موقع پر کہ حضور کی مسجد میں آنے والے اور حضور کی مسجد میں نہ آنے والے منافقین کے مابین بالکل فرق واقع ہو جائے، اس پر اللہ کا عذاب کا فیصلہ ہونا تھا۔ یہ ایک تفصیلی موضوع ہے، میں نے صرف اس کی جانب اشارہ کیا۔ اس کی وجہ یہ ہے کہ لوگ جب کچھ روایات پڑھتے ہیں تو ان کو محسوس ہوتا ہے کہ ساری امت کا اس پر اجماع ہے کہ نماز تنہا بھی ہو جاتی ہے، تو پھر یہ جو باتیں روایتوں میں اتنی سختی کی بعض جگہوں پر آ گئی ان کی وجہ کیا ہے؟ تو ان کی دو وجہ ہیں۔ ایک تو یہ ہے کہ عمومی طور پر رسالت مآب صلی اللہ علیہ وسلم اگر نماز کے لیے مسجد میں موجود ہیں اور آپ کی طرف سے اذان دی گئی ہے تو معاملے کی نوعیت بالکل تبدیل ہو جاتی ہے، اور دوسرے یہ کہ ایک موقع ایسا بھی آ گیا کہ جس میں معذورین کو بھی اجازت نہیں دی گئی۔ وہ موقع جب گزر گیا اس کے بعد رویہ تبدیل کر لیا گیا، پھر بعض لوگوں نے حضور سے کہا کہ ہمارے لیے آنے میں دقت ہوتی ہے، تو آپ نے بعض وقت ان کے گھر میں جا کے خود نماز پڑھا دی کہ اب تم یہاں نماز پڑھ لیا کرو، تو بعد میں اس میں تبدیلی بھی آ گئی۔ اس لیے اس کو بہت اچھی طرح سمجھ لینا چاہیے کہ اس کی نوعیت کیا ہے۔ نبی صلی اللہ علیہ وسلم نے اسی موقع پر، یعنی یہ جب موقع آیا ہے منافقین کو الگ کرنے کا، تو تحدید فرمائی تھی کہ جو لوگ نماز میں نہیں پہنچتے چاہتا ہوں کہ ان کے گھر جلا کر ان پر پھینک دوں، یعنی یہ اس موقع پر آپ نے فرمایا تھا۔ ابن مسعود رضی اللہ عنہ کا بیان ہے کہ بیمار بھی اس زمانے میں دو آدمیوں کا سہارا لے کر جماعت میں حاضر ہوتے تھے۔ یعنی یہ جو سال دو سال کا ایسا موقع آ گیا تھا کہ جس میں یہ حکم دے دیا گیا تھا، تو بیمار آدمی بھی دو آدمیوں کا سہارا لے کے آتا تھا۔ بعد کے زمانوں میں پھر یہ سختی قائم نہیں رہی، تو یہ سمجھ لیجئے بہت اچھی طرح سے، کیونکہ ہوتا یہ ہے کہ کچھ لوگ، مسلمانوں کا جو اجماع ہے نماز کے بارے میں کہ وہ جماعت کے بغیر بھی تنہا بھی گھر میں بھی ہو جاتی ہے، اور جماعت کے ساتھ نماز پڑھنا یا مسجد میں جا کے نماز پڑھنا یہ بڑی فضیلت کی چیز ہے۔ عام طور پر مسلمانوں کے تمام علماء کا کم و بیش یہی اجماع ہے۔ اس کو جب دیکھتے ہیں اور دوسری طرف اس طرح ہی کچھ روایات کو دیکھتے ہیں تو انہیں محسوس ہوتا ہے کہ تضاد ہے اس صورتحال میں، تو یہ سمجھ لینا چاہیے کہ عمومی قانون وہی ہے۔ یہ جو سختی ہے اس کا ایک خاص موقع اور خاص محل ہے، ایک وہ حضور کی اپنی شخصیت کے حوالے سے ہے، اور دوسرے وہ ایک سال دو سال کا زمانہ ہے جس میں منافقین کو بالکل الگ کیا گیا ہے، اور اس میں اتنی سختی برتی گئی ہے کہ نابینا کو بھی اجازت نہیں دی گئی اور بیمار کو بھی اجازت نہیں دی گئی، یعنی یہ کہا گیا کہ وہ بھی دو آدمیوں کا سہارا لے کر آ جائے۔ رسول اللہ صلی اللہ علیہ وسلم کے بعد ظاہر ہے کہ حکم کی یہ صورت تو باقی نہیں رہی، لیکن مسجد کی حاضری اور نماز با جماعت کا اہتمام اب بھی بڑی فضیلت کی چیز ہے، لہذا کسی مسلمان کو بغیر کسی عذر کے اس سے محروم نہیں رہنا چاہیے۔ یعنی اب یہ فضیلت کی چیز ہے، یہ اب اللہ تعالیٰ کا قرب حاصل کرنے کی چیز ہے، اس میں بڑی برکتیں ہیں، اور اس کا جتنا اہتمام کیا جائے اتنا اس سے خیر حاصل ہوتا ہے۔ چنانچہ حضور کے جو عمومی ارشادات ہیں وہ فضیلتی کے بارے میں ہیں، نبی صلی اللہ علیہ وسلم کے ارشادات اس باب میں کچھ اس نوعیت کے ہیں۔ آپ نے فرمایا ہے تنہا نماز پڑھنے سے جماعت کے ساتھ نماز پڑھنا 27 درجے زیادہ ہے، یعنی یہ گویا فضیلت بیان فرمائی۔ اسی طرح ایک اور روایت میں حضور کا ارشاد ہے کہ اگر لوگ جانتے کہ اذان کے وقت پہنچنے اور پہلی صف میں کھڑے ہونے کا کیا اجر ہے، پھر اس کے لیے قرعہ ڈالنے کے سوا کوئی وجہ ترجیح نہ پاتے تو یہی کرتے۔ یعنی اگر لوگوں کو یہ معلوم ہو جاتا کہ یہ کتنی فضیلت کی چیز ہے اور اس سے کیا اجر حاصل ہوتا ہے، اور ان کو معلوم ہوتا کہ اب کوئی چارہ اس کے سوا نہیں، ہر آدمی پہنچ رہا ہے پہلی صف میں، تو وہ کہتے کہ بھائی قرعہ ڈالتے ہیں، کس کو یہ سعادت حاصل ہوتی ہے؟ یعنی یہ ایسی چیز ہے اگر وہ اس کی فضیلت کو سمجھ لیں۔ اسی طرح آپ نے فرمایا اور اگر جانتے کہ ظہر کی جماعت کے لیے سبقت کرنے میں کیا اجر ہے، تو اس کے لیے ایک دوسرے سے سبقت کرتے، اور اگر جانتے کہ فجر اور عشاء کے لیے حاضر ہونے میں کیا اجر ہے، تو اس کے لیے گھسٹ کر بھی پہنچنا پڑتا تو پہنچتے۔ تو آپ نے اس کی فضیلت بیان کی، عمومی ترغیب دی، لوگوں کو بتایا کہ اس میں کیا اجر ہے، ایک یہ پہلو ہے۔ دوسری جانب یہ بتایا کہ فرض ادا ہونے کی حد تک جب آپ نہیں حاضر ہوتے تو ادا ہو جاتا ہے، اور تیسری جانب جہاں سختی کی اس کی نوعیت میں نے واضح کر دی ہے کہ وہ ایک مخصوص صورتحال کی وجہ سے کی گئی۔ تو اس سے جو کچھ بھی آپ کے ذخیرے میں موجود ہے اس میں سے ہر ایک کا موقع اور محل معلوم ہو جاتا ہے، یعنی فضیلت کی چیز کیسے ہے، سختی کے مواقع کیا ہیں، اجر کیا بیان کیا گیا ہے، عام حالات کے لیے کیا قانون ہے، یہ ساری بات بیان کر دی گئی ہے۔ اسی طرح آپ کا ارشاد ہے جس نے عشاء کی نماز جماعت کے ساتھ پڑھی اس نے گویا آدھی رات قیام کیا، اور جس نے صبح کی نماز جماعت کے ساتھ پڑھی اس نے گویا پوری رات قیام میں گزاری، یعنی یہ بھی گویا فضیلت اور اجر کو بیان کیا ہے۔ कि अगर एक आदमी ईशा की नमाज एहतमाम के साथ जाके मस्जिद में जमात के साथ पढ़ता है तो इसका उसको क्या अजर मिलेगा, गोया आधी रात तक अल्लाह के रास्ते में या अल्लाह के सामने क्याम करने का अजर उसको हासिल होगा। और अगर उसने सुबह भी पढ़ ली है, ईशा भी पढ़ के आ गया है, सुबह भी फजर की नमाज भी पढ़ी है, तो रात पूरी की पूरी अल्लाह ताला के यहाँ क्याम में गोया उसने नमाज पढ़ते हुए गुजारी है, इसमें महसूब हो जाएगी। औरतें अलबत्ता इस हुक्म से मुस्तस्ना है, ये लफ्ज़ बहुत अच्छी तरह सुन लीजिए, यानी औरतों को इस हुक्म से मुस्तस्ना किया गया है, वो इस हुक्म की मुखातब नहीं है, मस्जिद में जाएं नमाज पढ़ें एहतमाम के साथ पढ़ें, लेकिन उनके लिए ये चीज़ नहीं की गई। वो अगर घर में भी नमाज पढ़ लेती हैं तो उनके लिए बिल्कुल वही फजीलत है जो मर्दों के लिए मस्जिद में जाकर नमाज पढ़ने, यानी फजीलत के मामले में उनको अल्लाह ताला ने ये खसूसी एजाज़ दिया है कि वो अपनी ज़रूरतों के लिहाज से अगर नहीं निकल सकती मस्जिद में जाने के लिए तो अजर से महरूम ना रहे, ताहम वो जाना चाहे तो जब चाहे मस्जिद में जाके नमाज पढ़े। इनके मामले में सुन्नत यही है कि वह नमाज के लिए मस्जिद में आ सकती हैं, लेकिन घर की नमाज उनके लिए इसके मुकाबले में बेहतर है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है अपनी औरतों को मस्जिदों में आने से ना रोको, लेकिन उन पर यह वाजे रहना चाहिए कि उनके घर इस मकसद के लिए ज्यादा मौजूद है। यानी गोया हुजूर ने इस मामले में यह बता दिया कि कोई खातून ये ख्याल ना करे कि अगर वो नहीं आती तो वो इस अजर से, इस फजीलत से महरूम हो जाएगी, उसको घर में भी अजर और फजीलत हासिल हो जाएगी, लेकिन अगर वो आना चाहे, ये सआदत हासिल करना चाहे, तो उसको कोई रोके नहीं, मस्जिदों में वो आए, उनके लिए इसके दरवाजे खुले होने चाहिए। और अल्लाह ताला की तरफ से जो एक घर बनाए गए हैं, माबद बनाए गए हैं, इबादत गाहें बनाई गई हैं, उनमें उस पर कोई रुकावट नहीं होनी चाहिए। हुजूर ने फरमाया ला तमनौ इमा अल्लाह मसाजिद, इसको बहुत अच्छी तरह समझ लेना चाहिए और इसका लिहाज करके ख्वातीन के लिए मस्जिदों में आने नमाज पढ़ने का एहतमाम रखना चाहिए। हुजूर के ज़माने में यही तरीका था कि औरतें बिलुमूम मस्जिद में आकर नमाज पढ़ती, फजर की नमाज भी पढ़ती थी, ईशा की नमाज भी पढ़ती थी, और इसमें बाज़ औक़ात ऐसे हालात पैदा हो गए कि जिसमें फजर की नमाज के लिए एक खातून को आते हुए रेप कर लिया गया, यानी जाहिर है कि ये बड़ी गैर मामूली सूरत हाल थी। इस पर भी हुजूर ने पाबंदी नहीं लगाई और ये कहा कि नहीं, वो आना चाहती हैं तो आती रहे नमाज के लिए। यही रवैया हमको इख्तियार करना चाहिए। बाज़ औक़ात ऐसा होता है कि हम अपनी तरफ से फितने का लफ्ज़ बोलकर या हालात का लफ्ज़ बोलकर ऐसी पाबंदियाँ लगा देते हैं जो अल्लाह अल्लाह के रसूल ने नहीं लगाई। तो औरतों के लिए मस्जिदों में हुजूर के ज़माने में यही एहतमाम था। जो इज्तिमाई नमाज़ें हैं उनका जिक्र आगे चल के आएगा, उनमें तो बड़ी ताकीद की नबी सल्लल्लाहु अलैहि वसल्लम ने, यहाँ तक कि ईद की नमाज के बारे में तो यहाँ तक हुआ कि बाज़ ख्वातीन ने उस मौके के ऊपर अपना उज़र पेश किया कि हम तो नमाज पढ़ने की सूरत हाल में नहीं है, तो आपने फरमाया कोई हरज की बात नहीं, तुम आ जाओ खुतबा सुनवा, मुसलमानों की दुआ में शरीक हो जाओ, नमाज नहीं पढ़ती तो ना पढ़ो, लेकिन आ जाओ लाजमन, ताकि औरतों का ताल्लुक मस्जिद के साथ मुसलमानों के इज्तिमाई नज़म के साथ पूरी तरह कायम रहे। अब जाहिर है कि जब मस्जिद में नमाज पढ़ी जाएगी या जमात के साथ नमाज पढ़ी जाएगी तो ये सवाल पैदा होगा कि फिर उसका तरीका क्या है। अब तक हमने जितनी चीज़ें पढ़ी हैं उनमें तो ये बताया गया है कि नमाज पढ़ने के लिए क्या तरीका है, वो अकेले में पढ़ी जाए, लेकिन अगर वो मस्जिद में पढ़ी जाती है, जमात के साथ पढ़ी जाती है, तो शरीयत का मुतय्यन करदा तरीका क्या है उसके बारे में, तो उसको आप समझ लीजिए। पहली चीज़ ये है कि नमाज से पहले अजान दी जाएगी, यानी जब बाजमात नमाज का अहतमाम होगा किसी जगह या मस्जिद बनाई जाएगी तो उसके लिए सुन्नत ये कायम की गई है कि नमाज से पहले अजान दी जाएगी ताकि लोग उसे सुनकर जमात में शामिल हो सके। गोया लोगों को मस्जिद में नमाज के लिए बुलाने का एक तरीका मुकरर कर दिया गया। रसूलुल्लाह सल्लम ने इसके जो कलेमात मुकरर कर दिए, यानी अजान का मामला लोगों के इश्तिहाद पर नहीं छोड़ा गया, उसके कलेमात हुजूर ने मुकरर किए हैं। वो कलेमात ये हैं, अल्लाहु अकबर, अशहदु अन ला इलाहा इल्लल्लाह, अशहदु अन्न मुहम्मद रसूलुल्लाह, हय्या अलस सला, हय्या अलल फला, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, ये कलेमात अजान के लिए मुकरर किए गए। एक ही मुक्तदी है, यानी किसी मौके पर आप नमाज कराने के लिए खड़े हुए हैं और एक ही मुक्तदी है, वो या दो लोग हैं, एक जमात करा रहा है और एक आदमी है, एक ही मुक्तदी हो तो वह इमाम के दाएं जानब उसके साथ खड़ा होगा, और ज्यादा हो तो इमाम दरमियान में होगा और उसके पीछे सब बनाकर खड़े होंगे। ये तरीका मुकरर किया गया। नमाज जब खड़ी करने का मौका आ जाएगा तो नमाज खड़ी करने के लिए इकामत कही जाएगी। इसमें अजान ही के अल्फाज दोहराए जाएंगे, अलबत्ता इतना फर्क होगा कि हय्या अलल फलाह के बाद इकामत कहने वाला कद कामत सलाह, जिसका मतलब है नमाज खड़ी हो गई, ये अल्फाज भी कहेगा, ये इजाफा होगा, बाकी वही कलिमात। अब जो अजान और इकामत के कलिमात हैं, ये जो पेश नज़र मकसद है कि लोगों को इतला की जाए, लोगों को ये बात बताई जाए कि नमाज खड़ी हो रही है, इस मकसद को सामने रखकर एक से ज़्यादा मरतबा दोहराए भी जा सकते हैं। इससे ये बात वाज़े हो गई होगी कि दो मरतबा कहना या तीन मरतबा कहना या दोहरा कर कहना, ये असल में लोगों तक ज़्यादा से ज़्यादा आवाज़ पहुँचाने के लिए किया गया है, वरना कलिमात वही हैं जो मुकर्रर कर दिए गए हैं। और यही वजह है कि जब आप बहुत सी रवायतें देखेंगे तो उसमें मालूम होगा कि बाज़ कलिमात दो दफ़ा कहे गए हैं, इकामत के बाद कलिमात अकेले कहे गए हैं, बाज़ मौक़ों के ऊपर चार मरतबा दोहरा दिए गए हैं। तो ये सारे मामला इसलिए किए गए हैं ताकि ज़्यादा से ज़्यादा लोगों को मालूम हो जाए, वरना मुकर्रर करदा कलिमात हैं जो हुजूर ने मुसलमानों को दिए। क़ियाम जमात का ये जो तरीका मैंने आपको बताया है, ये चार निकात पर मबनी है। तो ये जो तरीका है ये मुसलमानों के इजमा और तवातुर अमली से साबित है। यानी ये तरीका मुसलमानों ने हुजूर से सीखा और उसके बाद नस्लन बाद नस्लन वो पूरे इत्तेफाक के साथ इस तरीके को मुंतकिल कर रहे हैं। अब उसके बाद ज़ाहिर है कि इसकी कुछ तफसीलात होंगी, बाज़ जुज़ियात होंगी, हुजूर के ज़माने की एक तारीख होगी इसकी, ये रवायतों में बयान होती है। यानी जो असल तरीका है वो तो मुसलमानों के इजमा से मुंतकिल हो गया, और उस तरीके की अगर कोई पैरवी करता है तो दीन का तकाजा पूरा हो जाता है। लेकिन हर मुसलमान की ख्वाहिश होती है, क्योंकि हम तारीख की रोशनी में खड़े हैं कि हमारे पैगंबर के ज़माने में इसमें क्या मामलात हुए, किस तरह से जमात होती रही, क्या अहतमाम रहा, हुजूर ने मज़ीद तशरीहात क्या फरमाई, तो अब हम उन पर एक नज़र डालेंगे एक एक चीज़ को लेकर। ये बात याद होगी कि सबसे पहले जिस चीज़ का मैंने जिक्र किया वो अज़ान है। यानी जब भी नमाज बाजमात का अहतमाम होगा या मस्जिद में नमाज पढ़ी जाएगी तो अज़ान दी जाएगी। अज़ान की इब्तदा के बारे में सहाबा का जो ख्वाब रवायतों में नकल हुआ है और जिसके मुताबिक रसूलुल्लाह सल्लम ने लोगों को अज़ान और इकामत का हुक्म दिया, उसमें अज़ान के कलिमात दोहराए गए और वो इस तरह हैं, अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, यानी अल्लाह अकबर चार मरतबा उसमें कहा गया है। अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अल्ला इलाहा इल्लल्लाह ये दो मरतबा कहा गया है। अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह ये दो मरतबा कहा गया है। हय्या अलस सलाह हय्या अलस सलाह ये भी दो मरतबा कहा गया है। हय्या अलल फलाह हय्या अलल फलाह ये भी दो मरतबा कहा गया है। अल्लाहु अकबर अल्लाहु अकबर ये भी दो मरतबा कहा गया, और आखिर में ला इलाहा इल्लल्लाह एक ही बार कहा गया। ये मशहूर रवायत है और इससे मालूम होता है कि जो दोहराने का मामला है ये जाहिर है कि इस मकसद के लिए है कि ज़्यादा से ज़्यादा लोगों तक आवाज़ पहुँच जाए। तो हुजूर के ज़माने में जब सहाबाए कराम ने इसको शुरू किया तो दोहराने का ये तरीका इख्तियार किया गया। और इसमें देखें मुख्तलिफ है, यानी कुछ कलिमात चार मरतबा हैं, कुछ दो मरतबा हैं और आखिर में एक मरतबा है, तो ये तरीका इख्तियार किया गया। चुनाचे बयान किया गया है कि ज़माने रिसालत में अज़ान के कलिमात बिलमूम दो दो मरतबा कहे जाते थे। इसी बात को बाद रवायतों में इस तरह बयान किया गया। हुजूर के मौज़न है अबू महजूरा, जिस तरह बिलाल आपके मौज़न है इसी तरह से अबू महजूरा हैं। तो अबू महजूरा को हुजूर ने जब अज़ान खुद सिखाई तो वो कहते हैं कि रसूलुल्लाह सल्लम ने उन्हें अज़ान सिखाई तो फरमाया तुम इस तरह कहोगे अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, ये तो वही चार मरतबा है। अशहदु अल्ला इलाहा इल्ला अशहदु अल्ला इलाहा इल्ला अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह, ये भी बिल्कुल दो मरतबा हुआ। लेकिन आपने अबू महजूरा से कहा कि फिर एक मरतबा इसको दोहरा दो, यानी यही अशहदु अल्ला इलाहा इल्ला यही अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह फिर एक बार दोहरा दोगे, और फरमाया कि इनको दोहरा के ये गोया फिर चार मरतबा हो जाएगा। इसके बाद कहोगे हय्या अलस सलाह हय्या अलस सलाह हय्या अलल फलाह हय्या अलल फलाह अल्लाहु अकबर अल्लाहु अकबर ला इलाहा इल्ला। तो ये मालूम हुआ कि बाज़ मौक़ों पर हुजूर ने ये भी कहा कि जो दरमियान के कलिमात हैं वो भी चार बार दोहराए जा सकते हैं उसी मकसद के लिए। असल चीज़ वो कलिमात हैं जो मुकर्रर कर दिए गए हैं, दोहराने का मामला हालात के लिहाज से है अज़ान की आवाज़ दूर तक पहुँचाने के लिए। इन्हीं का बयान है, अबू महजूरा ही बयान करते हैं कि रसूलुल्लाह सल्लम ने मुझे अशहदु अल्ला इलाहा इल्ला अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह दो मरतबा पस्त आवाज़ में और इसके बाद दो मरतबा बुलंद आवाज़ से दोहराने की हिदायत फरमाई। यानी ये मामला भी रहा कि ज़रा थोड़ी सी कम आवाज़ में फिर ज़रा बुलंद आवाज़ में दोहरा दो, तो ये तरीका भी इख्तियार किया गया। नीज़ ये भी फरमाया कि सुबह की नमाज हो तो उसमें हय्या अलल फलाह के बाद अस्सलातु खैरुम मिनन नौम अस्सलातु खैरुम मिनन नौम भी कहोगे। यानी यही अबू महजूरा कहते हैं कि मुझे आपने ये भी कहा कि सुबह की नमाज में चूँकि लोग सोए हुए होते हैं तो हय्या अलल फलाह के बाद ये अल्फाज भी कह दिया करो ताकि लोग नमाज के लिए उठ कर आ सकें और उन्हें ये एहसास रहे कि अल्लाह की तरफ बुलाया जा रहा है और वो नींद से उठ के वहाँ पहुँचे। रवायतों में है कि बारिश बरसती या सर्दी ज़्यादा होती तो रात की नमाज के लिए बाज़ औक़ात ऐसा होता कि बारिश हो रही है या बहुत सख्त सर्दी पड़ रही है, ये कभी कभी मदीने में ऐसा हो जाता है कि सर्दी शदीद हो जाती थी, तो रात की नमाज में नबी सल्लल्लाहु अलैहि वसल्लम मुअज्ज़िन से अज़ान में ऐलान करा देते थे कि अला सल्लू फिर रिहाल, के लोग ना आए मस्जिद में। अब देखिए ये अजनबी बात होगी आपके लिए, लेकिन ऐसा होता था کہ حضور یہ محسوس کرتے ہیں یہ دین کے بالکل فطرت پر قائم ہونے کی دلیل ہے. یعنی ایسا ہوتا کہ بارش ہو رہی ہے تو اذان ہی میں یہ فرما دیتے کہ یہ کہہ دو کہ الا صلوا فی الرحال, لوگ اپنے گھروں ہی میں نماز پڑھ لیں, نہ آئیں تاکہ زحمت کی چیز نہ بنے. اسی طرح یہ بات بھی بیان ہوئی ہے کہ آواز بلند کرنے اور اسے ہر طرف پہنچانے کے لیے بلال رضی اللہ عنہ اذان دیتے ہوئے اپنی انگلیاں کانوں میں رکھتے اور چہرہ دائیں اور بائیں پھیرتے تھے. یہ جو چہرہ دائیں اور بائیں پھیرنا ہے یا کانوں میں انگلیاں رکھنا ہے, اس کا بھی کوئی دین سے تعلق نہیں ہے. آواز پہنچانے کے لیے یہ طریقہ اختیار کیا جاتا تھا. چنانچہ یہاں تو ہمارے ہندوستان کا مزاج یہ ہے کہ یہاں کوئی ایک طریقہ لوگ اختیار کر لیتے ہیں اور اس کے بعد یہ کہتے ہیں کہ اب اس میں تبدیلی کی تو مار دیں گے. لیکن جہاں وسعت ہوتی ہے دین میں, تو آپ اگر کبھی مراکش وغیرہ میں جائیں تو وہاں آپ حیرت انگیز طریقے پر دیکھیں کہ مؤذن ایک جگہ کھڑے ہو کے اذان نہیں دیتا, وہ ایک کونے میں جائے گا اللہ اکبر کہے گا, پھر کسی دوسرے کونے میں مسجد کے چلتا ہوا چلا جائے گا وہاں اشہد ان لا الہ الا اللہ کہہ دے گا, پھر کسی تیسرے کونے میں چلتا ہوا چلا جائے گا اور وہاں کہہ دے گا. اب موجودہ زمانے میں سائنسی ترقی کے ساتھ لاؤڈ اسپیکر آ گیا. لاؤڈ اسپیکر کا معاملہ یہ ہے کہ پہلے تو اس کو کوئی مسجد میں گھسنے نہیں دیتا تھا. ہندوستان میں 1945 تک بڑے بڑے جدیر القدر علماء کا فتویٰ یہ تھا کہ یہ لہو و لعب کا آلہ ہے, اس لیے اس کو مسجد میں نہیں آنا چاہیے. اب صورتحال لاؤڈ اسپیکر کی یہ ہے کہ اس کو مسجد سے نکالنے کے لیے پولیس چاہیے ہوتی, تو صورتحال بڑی تبدیل ہو گئی ہے. اس وقت چونکہ اس کے ذریعے سے آپ آواز بلند کر سکتے ہیں, تو اس لیے اگر کانوں میں انگلیاں نہ دی جائیں, دائیں بائیں چہرہ نہ پھیرا جائے, تو یہ کوئی اذان کا لازمی حصہ نہیں ہے. آپ اطمینان سے کھڑے ہو کے اذان دے دیں. تو اس سے یہ معلوم ہوا کہ اذان میں اصل وہ کلمات ہیں جن کو قائم رہنا چاہیے, باقی جو اس نوعیت کی چیزیں ہیں یہ وقت کے ساتھ تبدیل بھی ہو سکتی ہیں, اور حضور کے زمانے میں بھی ان کی مختلف شکلیں اور مختلف صورتیں رہی ہیں. اس کو میں نے اس لیے بیان کر دیا تاکہ مسلمان اس وسعت کو سمجھے جو ہمارے دین میں مختلف حالات کے لحاظ سے رکھی گئی ہے. یعنی اس کا معاملہ یہ ہے کہ ایک طرف ایک پرماننس ہوتی ہے جس کو محکم رکھا جاتا ہے, اور دوسری طرف ایک وسعت ہوتی ہے جو تمدن کی تبدیلی کے ساتھ آپ متغیر کر سکتے ہیں. جیسے میں نے ابھی طلاق کے بارے میں عدت کے احکام بیان کرتے ہوئے عرض کی. عثمان بن ابی العباس آس کہتے ہیں کہ میں نے نبی صلی اللہ علیہ وسلم سے امامت کی اجازت چاہی, تو آپ نے فرمایا مؤذن کسی ایسے شخص کو مقرر کرنا جو اذان کی اجرت نہ لے. اس کو حضور نے پسند نہیں کیا کہ اجرت پر اذان دینے والا آدمی مقرر کیا جائے. یعنی اس بات کو زیادہ پسند کیا آپ نے کہ کوئی مسلمان جائے وقت کے اوپر اذان دے دے جا کے. اب چونکہ مسجدوں کو اہتمام کے ساتھ قائم رکھنے کے لیے خدام رکھنے پڑتے ہیں جو مسجد کی صفائی کرتے ہیں, جھاڑو دیتے ہیں, یہ سب معاملات کرتے ہیں, تو وہ بالعموم اذان دے دیتے ہیں. لیکن حضور نے اس کو پسند نہیں کیا کہ لوگ عبادت کے معاملے میں اجرت لے کر یہ خدمت انجام دینے کی کریں. اذان کے جواب میں رسول اللہ صلی اللہ علیہ وسلم نے مؤذن ہی کے کلمات دہرانے اور اپنے اوپر رحمت بھیجنے کی تلقین کی, اور فرمایا کہ اس کے بعد میرے لیے مقام تقرب کی دعا کرو, اس لیے کہ یہ جنت میں ایک درجہ ہے جو اللہ کے بندوں میں سے ایک ہی بندے کے لیے خاص کیا گیا ہے, اور مجھے امید ہے کہ وہ میں ہوں گا, تو جس نے یہ دعا کی وہ میری شفاعت کا مستحق ہو جائے گا. حضور نے یہ فرمایا کہ جب اذان دی جائے تو اس کے جواب میں مسلمان اذان سن رہا ہو تو اس کے کلمات اس کو دہرانے چاہیے. مؤذن کہتا ہے اللہ اکبر تو جواب میں آپ بھی کہیں کہ اللہ اکبر. مؤذن کہتا ہے اشہد ان لا الہ الا اللہ تو جواب میں آپ بھی کہیں کہ اشہد ان لا الہ الا اللہ. اور جب اذان ختم ہو جائے تو آپ نے فرمایا کہ میرے لیے بھی دعا کرنا اور اپنے لیے بھی دعا کرنا. چنانچہ یہ دعا جو آپ حضور کے لیے کریں, اپنے لیے کریں, یا آپ اردو میں کریں یا انگریزی میں کریں, کسی زبان میں کریں, البتہ حضور نے صحابہ کو دعا سکھائی بھی ہے اس معاملے میں ایک, جو عام طور پر آپ نے دیکھا ہوگا, تو وہ بھی کی جا سکتی. آیت محمد الوسیلہ والفضیلہ والی جو دعا ہے وہ دعا حضور کی سکھائی ہوئی ہے, بڑے پاکیزہ اس کے کلمات ہیں. اگر وہ یاد ہو, اس کا مفہوم بھی ہو, تو وہ دعا آپ کر لیجیے. سیدنا عمر کی روایت میں مزید یہ وضاحت ہے کہ نبی صلی اللہ علیہ وسلم نے حیا علی الصلاح اور حیا علی الفلاح کے جواب میں لا حول ولا قوت الا باللہ کہنے کی ہدایت کی. یعنی اس میں باقی کلمات تو ویسے ہی دہرا دیے جائیں گے, لیکن اب یہ سوال پیدا ہوتا ہے کہ مؤذن تو کہہ رہا ہے آؤ نماز کی طرف, حیا علی الصلاح, یا آؤ فلاح کی طرف, تو جواب دینے والے کے لیے یہ موضوع نہیں ہے. تو آپ نے فرمایا کہ اس کے جواب میں تم لا حول ولا قوت الا باللہ کہہ دیا کرو. اس کا مطلب یہ ہے کہ ہمت اور قدرت سب اللہ ہی کی عنایت سے. لا حول ولا قوت الا باللہ کے معنی یہ ہے کہ ہمت قدرت سب اللہ ہی کی عنایت سے. اور فرمایا کہ جس نے سچے دل سے اذان کا جواب دیا اس کے لیے جنت کی بشارت ہے. ظاہر ہے کہ اذان کا جواب سچے دل سے دینے کا مطلب کیا ہے, یہ سمجھ کر دیا کہ کیا کہہ رہا ہوں, اس اقرار اور اعتراف کے ساتھ دیا کہ میں اصل میں اس بات کا اعلان کر رہا ہوں کہ اللہ کے سوا کوئی بڑا نہیں ہے, اللہ سب سے بڑا ہے, اور میں گواہی دے رہا ہوں کہ اللہ کے سوا کوئی الہ نہیں ہے, اور اس بات کی گواہی دے رہا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے پیغمبر ہیں, اور میں نماز کے لیے اللہ کے حضور جھکنے کے لیے تیار ہو رہا ہوں. تو ظاہر ہے کہ جو آدمی इस दिल की आमादगी के साथ इन कलमात का जवाब देता है, उसके लिए ये बशारत होनी चाहिए। अजान के बाद की जो दुआएं आपसे मनकूल हैं, जिस तरह मैंने अभी जिक्र किया था, उनमें से एक दुआ तो वही है जो आम तौर पर आपने सुनी होगी, अल्लाहुम्मा रब्बा हाज़िद दावत इत्तामा वस्सलातिल कायमा आते मोहम्मदिल वसीला वल फजीला वबसु मकाम महमूदिल्लज़ी वाता। ये इतनी ही रवायतों में आई है। इसके आगे भी बाज़ औक़ात मैंने देखा है कि हमारे यहाँ टेलीविज़न पर या और जगहों के ऊपर कुछ और कलमात भी हैं, लेकिन वो किसी सही रवायत में नहीं है। अजान की दुआ रवायतों में इतनी ही आई है जितनी मैंने आपको बताया, ये बुखारी के अल्फाज मैंने आपको बताए। इसका तर्जमा यह है कि अल्लाह इस दावत कामिल और इसके नतीजे में खड़ी होने वाली नमाज के परवरदिगार, तू मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को फजीलत दे और मकाम तकर्रुब अता फरमा और उन्हें क़यामत के दिन उसी तरह ममदूह खलायक बनाकर उठा जिस तरह तूने उसका वादा फरमाया है। आपने महसूस किया होगा कि इसके तर्जमे में आम तरीके के मुताबिक बात चीज़ें नहीं हैं। एक तो वसीला का लफ्ज़ जो है वो बैन ही इख्तियार कर लिया जाता है, हालांकि अरबी में उसका मतलब है तकर्रुब कुर्ब और उसको तर्जमा होना चाहिए, वरना लोग महसूस करते हैं पता नहीं वसीला क्या चीज़ है जो वहाँ बयान हो गया है। अरबी में उर्दू वाला फजीला वसीला नहीं होता, यानी ये जो लफ्ज़ वसीला है ये अरबी में बिल्कुल उस मानी में है जिस मानी में आप बोलते हैं कुर्ब या तकर्रुब या नज़दीकी। तो अल्लाह ताला आपको मुकर्रबीन में से अल्लाह ताला आपको मकाम तकर्रुब अता फरमाए। इसी तरह वबस मकाम महमूदा जो है उसका भी तर्जमा करना चाहिए। वो तो मकाम महमूद लोग ख्याल करते हैं गालिबन को ख़ास कुर्सी है, मकाम महमूद का मतलब यह है कि ऐसा उठाना उठा जिसकी सब तारीफ कर रहे हैं, उसको ये मतलब है उसका। तो इसके तर्जमे को भी ज़ेर नशीन कर लीजिए। इसके अलावा भी हुजूर ने फरमाया है कि ये दुआ भी कर सकते हो या ये जिक्र भी कर सकते हो अजान के बाद, अशहदु अल ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु व अन्न मुहम्मदन अब्दुहु व रसूलुहु रज़ीतु बिल्लाहि रब्बा व बि मुहम्मदिर रसूल व बिल इस्लामि दीना। यानी मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई इलाह नहीं, वो यकता है, उसका कोई शरीक नहीं, और गवाही देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसके बंदे और रसूल हैं। मैं राज़ी और मुतमिन हूँ कि अल्लाह मेरा परवरदिगार है और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसके रसूल हैं और इस्लाम मेरा दीन है। ये दुआ भी या ये जिक्र भी आप कर सकते हैं। पहली जो दुआ है आते मोहम्मद वसीला वाली, उसके बारे में रसूलुल्लाह सल्लम का इरशाद है कि जिसने इसका अहतमाम किया वो मेरी शफात का मुस्तहिक होगा। और दूसरी दुआ के बारे में फरमाया है कि उसके गुनाह बख्श दिए जाएंगे। इन दोनों बातों के बारे में मैं हमेशा मुतनब्बे करता हूँ कि शफात के मुस्तहिक वही होंगे कि जिनके बारे में अल्लाह ताला ये फैसला कर लेगा कि ये उसकी रहमत के मुस्तहिक है। ये बात समझ लेनी चाहिए। और दूसरी चीज़ ये है कि गुनाह उसी के बख्शे जाएंगे कि जिसने तौबा इस्तिगफार भी की है और यहाँ उसकी तलाफी भी की है अगर कोई गुनाह हो गया है। इसका ये मतलब नहीं है कि आप लोगों पर जुल्म करके ज्यादती करके चले जाएं और उसके बाद अजान की दुआ पढ़ लें और बस मामला खत्म हो जाए, ये मानी नहीं है। वाखिर दावा अल्हम्दुलिल्लाह।